नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत छ। कार्यक्रम कानूनका कुरा प्रत्येक महिनाको पहिलो, तेस्रो र पाँचौं बुधबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। तपाई यो कार्यक्रम रेडियो नेपालका मीडियम वेभका सबै फ्रिक्वेन्सीहरू र एफएम ब्यान्डमा 98, 100 र 103 मेगाहर्जमा मुलुकभर एकसाथ सुन्न सक्नुहुन्छ। साथै www.radionepal.gov.np www.onlineradionepal.gov.np वा रेडियो नेपालको मोबाइल एपमा प्रत्यक्ष सुन्न सक्नुहुन्छ।
कानूनका बारेमा जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य हो। कार्यक्रममा हामी विद्यमान कानूनी व्यवस्थाहरू, नेपालको संविधान 2072 प्रत्याभूत गरेका मौलिक हकको कार्यान्वयनका सम्बन्धमा नेपाल सरकारबाट भएका पहलहरू, त्यसका पक्षहरू, आयाम, अभ्यास लगायतबारे जानकारी दिनुका साथै सबैमा न्यायिक पहुँच अभिवृद्धि गर्न आवश्यक विषयमा सम्बद्ध विज्ञ व्यक्तित्वहरूसँग छलफल गर्नेछौं।
अहिले नेपालमा पनि लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान चलिरहेको छ। हरेक वर्ष 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा विश्वव्यापी रूपमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान मनाउने गरिएको छ। महिलामाथि हुने हिंसा मानव अधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोही अनुरूप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने काम अभियान बीच गर्ने गरिन्छ। महिला विरूद्धको हिंसा अन्त्यका लागि सन् 1991 सेन्टर फर वुमेन्स ग्लोबल लिडरशिप CWGL को सहयोगमा विभिन्न 23 देशका उत्साहित महिला अधिकार कर्मी समूहले शुरू गरेको अभियान आज विश्वव्यापी स्वीकार्य बनेको छ। सन् 1999 संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी नोभेम्बर 25 को दिनलाई संसारभर नै महिला विरूद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो। नेपालमा विक्रम सम्वत 2054 सालदेखि अभियान सञ्चालनमा आएको हो। तथापि नेपाल सरकारको मन्त्री परिषदले 2075 सालदेखि लैंगिक हिंसा विरूद्धको 16 दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको हो। लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान चलिरहेको सन्दर्भमा आजको कार्यक्रमलाई अभियानका विभिन्न पाटोमा केन्द्रित गर्नेछौ। सोही विषयमा हाम्रा साथी सन्तोष रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता विष्टसँग गर्नुभएको कुराकानी कार्यक्रममा प्रस्तुत गर्छौं।
कुनै व्यक्तिलाई उसको इच्छा विपरीत होइन कुनै दुर्व्यवहार गर्ने, यातना गर्ने या यौनजन्य कुनै हिंसा गर्ने, दुर्व्यवहार गर्ने भनौं न, त्यस्तो खालको व्यवहार गर्छ भने त्यसलाई हामी लैङ्गिक हिंसाको रूपमा लिन्छौं। र त्यो पनि लिङ्गको आधारमा गरिने हिंसा होइन, या महिला भएकै नाताले, पुरूष भएकै नाताले, या तेस्रो लिङ्ग भएकै नाताले पनि हुने हिंसालाई चाहिँ हामी लैङ्गिक हिंसाको रूपमा लिन्छौं।
यो अभियान जुन चलिरहेछ अहिले, मूल रूपमा अभियान सञ्चालन गर्नुपर्ने कारण चाहिँ के हो?
लैङ्गिक हिंसाको 16 दिने अभियानलाई चाहिँ एउटा विश्वव्यापी रूपमा नै मनाउने गरेको छ। संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष यसलाई एउटा नयाँ थीम दिएर शुरूआत गर्छ होइन। र अब मनाउनु पर्ने कारण के हो भने, अब समाजमा व्याप्त रहेको जुन यो लैङ्गिक हिंसाका घटनाहरू, महिला हिंसाको घटनाहरू चाहिँ एकदमै बढेको, र अब पितृसत्तात्मक सोच, हाम्रो लैङ्गिक असमानताका कारणले जुन एउटा विभेद जन्माएको छ, विभेदले गर्दा हिंसा हुने र त्यो हिंसालाई सम्बोधन गर्नुपर्ने अवस्थाले गर्दा चाहिँ 16 दिने अभियान मनाउनु पर्ने हुन्छ। र यसमा सबैको ऐक्यबद्धता जनाउनको लागि र यसलाई रणनीतिक बहस चलाउनको लागि चाहिँ हामीले 16 दिने अभियानलाई चाहिँ विशेष रूपमा मनाउँछौ। र यो अभियान मनाउने सन्दर्भमा चाहिँ 25 नोभेम्बरदेखि डिसेम्बर 10 का बीचमा विभिन्न दिवसहरू पनि हुन्छन्, जुन चाहिँ मानव अधिकार दिवस, अपाङ्गता दिवस र अन्य दिवसहरू पनि छन्। र त्यो दिवस सहितका आधारमा हामीले दिवस पनि मनाउँदै र महिला अधिकार भनेको मानव अधिकारको हनन हो, र मानव अधिकारको विषयहरूलाई चाहिँ उठाउने गरिने लैङ्गिक हिंसाको 16 दिने अभियान चाहिँ सञ्चालन गर्ने।
यो वर्ष वर्षौंदेखि सञ्चालन गर्दै आएका छौं। यो वर्ष चाहिँ 16 दिने अभियान अन्तर्गत के भइरहेका छन्?
यो वर्ष चाहिँ अब लैंगिक हिंसाका 16 दिने अभियानको सन्दर्भमा हेर्ने हो भने हामीले यो वर्ष शुरूमा लैंगिक हिंसाको समन्वयात्मक बैठक राख्यौं। अन्तर्राष्ट्रिय रूपमा यो थीम आइसकेको छ, होइन, युनाइट इन्भेस्ट टू प्रिभेन्ट भायोलेन्स अगेन्स्ट वुमेन एण्ड गर्ल्स भनेर। यसपालि चाहिँ अब इन्भेस्ट लगानी गर्ने भनेर यो संयुक्त राष्ट्रले जुन एउटा थीम ल्याएको छ, त्यसै नेपाल सरकारले पनि राष्ट्रिय नारा तय गरेको छ, लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिका माथि लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ यो वर्ष 16 दिने अभियान शुरू गराएका छौं। र यो अभियानमा चाहिँ शुरूमा हामीले समन्वय बैठक राखेर सम्पूर्ण संघ संस्थाहरूसँग समन्वयात्मक बैठक राख्यौं र त्यसपछि सम्पूर्ण संघ संस्थाहरूले कसरी कुन कुन ठाउँमा सञ्चालन गर्ने र के गर्दैछौं भनेर एउटा आफ्नो कार्ययोजनाहरू बनाएर हामीलाई पेश गर्नुभएको छ र जहाँ जहाँ उहाँको कार्यक्षेत्र छ जुन संघ संस्थाहरूको उहाँहरूले आफ्नो आफ्नो कार्यक्षेत्रमा गएर लैंगिक हिंसाका विरूद्धका 16 दिने अभियानहरू अभियानमुखी कार्यक्रमहरू सञ्चालन गर्ने भनेर तय भएको छ। त्यसै गरी अब प्रदेश मन्त्रालय पालिका स्थानीय सरकारलाई पनि स्थानीय तहलाई पनि 16 दिने अभियान सञ्चालन गर्नको लागि आह्वान गर्ने भनेर हामीले पत्राचार पनि गरिसकेका छौं र अब सम्मान्य प्रधानमन्त्रीजीको एनटीभीमा हामीले सन्देश पनि प्रसारण गर्यौं र हाम्रो मान्य मन्त्रीजीको पनि त्यसरी सबलाई आह्वान गर्ने गरी यो अभियान मनाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र मन्त्रालयले पनि विभिन्न कार्यक्रमका साथसाथै प्रदेशमा गएर सामाजिक कुरीति विरूद्धका अभियान होलान् होइन र लैंगिक समानताका विषयमा बहस गर्ने र कानूनी प्रावधानहरूको विषयमा छलफल उठाउने गरी साथै प्रदेशमा चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने तय भएको छ।
यस्ता अभियानहरूले कस्तो प्रतिफल दिएका छन्?
16 दिने अभियान भनेको चाहिँ यो एउटा आह्वान हो, होइन, र खास भनौँ भने यो अभियानले चाहिँ हामीले प्रत्येक वर्ष यस्ता अभियान सञ्चालन गर्न त गरिरहेका पनि हुन्छौं, होइन, किनभने हामी जनचेतनामूलक कार्यक्रम गरिरहेका नै हुन्छौं। तर यो 16 दिने अभियानले चाहिँ विशेष गरी लैंगिक हिंसालाई नै फोकस गर्ने गरी र प्रत्येक व्यक्तिले यसको महत्व या यसमा सचेत हुनको लागि चाहिँ यो अभियान सञ्चालन गर्ने गरेका छौं र यसको महत्व रहेको पनि छ, किनभने प्रत्येक ठाउँमा प्रत्येक व्यक्तिले प्रत्येक स्थानमा यो कुराहरू उठाइराख्यो भने चाहिँ सचेत पक्कै नै हुन्छन् जस्तो हामीलाई लाग्छ र यो सामाजिक मुद्दा हो र सबैले यसमा लाग्नुपर्छ र कुनै मन्त्रालयमा या यस सेक्टरमा काम गर्ने संघ संस्थाको मात्र नभएर यो हामी सबैको सामाजिक मुद्दा हो, हामी सबै लाग्नुपर्छ भनेर यो अभियानले चाहिँ त्यो सन्देश दिएको छ।
मूल रूपमा हामी कहाँ चाहिँ अब दाइजो त्यसै गरी अब यो अन्य भनौँ न हिंसा यौन हिंसाको कुरा छ, त्यसै गरी बोक्सीको कुरा छ, यी यावत लैंगिक हिंसाहरूका आयामहरू छन्। यी आयामहरूमा चाहिँ पछिल्लो समयमा हाम्रा यस्ता अभियानहरूले ठ्याक्कै घटनाहरूलाई कम गराउने अथवा प्रवृत्तिहरूलाई कम गराउने अवस्था देखिएको छ कि अथवा पछिल्ला चाहिँ प्रवृत्तिहरू कस्ता छन्?
हाम्रो यी अभियानहरूले यो सामाजिक कुरीतिका विषयहरू चाहिँ उठान गरेकै छ, होइन, र केही हदसम्म यसमा प्रभाव परेको पनि छ। अब बोक्सीको आरोपमा जुन विगतमा धेरै घटनाहरू घटेका छन् भने अहिले त्यति सुनेको छैन, होइन, र सुदूरपश्चिममा जुन छाउपडी प्रथाको विषयहरू छ उठ्छ, अझ अलिक कम भएको छ, निर्मूलन त गर्न सकिएको छैन, होइन, तर कम हुँदै आएको छ र यसमा सम्पूर्णको त्यति नै महत्वपूर्ण भूमिका हुन्छ र यस्ता सामाजिक कुरीतिका अभियानहरू सँगसँगै हामीले कानूनी सचेतनाका विषयहरू पनि यस्ता बोक्सीको आरोपमा कसैले कुटपिट गर्यो भने के हुन्छ भन्ने किसिमको हामीले सचेतना पनि गराउनु पर्ने हुन्छ, हाम्रो कानूनी प्रावधानहरू के छन् भन्ने कुरा पनि हामीले जनचेतना गराउनु पर्ने आवश्यकता रहेको छ, जसले गर्दा चाहिँ यस्ता घटनाहरू कम हुँदै पनि गएका छन् र एकदमै निर्मूलै हुन सकेको छैन र अब बिस्तारै, किनभने यो समाजमा जकडेर रहेको हाम्रो पितृसत्तात्मक समाज, होइन, जुन चाहिँ परम्परागत रूपमा रहेका जुन कुरुतिहरू छन् तिनलाई एकदमै तत्कालै जडबाट नै हामीले निर्मूल पार्न सक्ने अवस्था त देखिँदैन, तर बिस्तारै कम हुँदै गएको छ, मान्छेमा चेतनाको स्तर बढेको छ र जसले गर्दा चाहिँ यस्ता घटनाहरू अलिक कम सुनिन आएकोमा छ या अन्य घटनाहरू चाहिँ बढी दर्ता भएका पनि सुनिन्छ। प्रहरीको तथ्याङ्क हेर्ने भने यो अहिलेको घरेलु हिंसामा पनि यो बाल विवाहमा यसमा पनि अब लैङ्गिक हिंसा यौन हिंसाका घटनाहरू चाहिँ बढी देखिएको छ, जसले गर्दा चाहिँ यो सामाजिक कुरीति विरूद्धका अभियानहरूले या यस्ता सबै संघ संस्था यो नेपाल सरकारदेखि लिएर सबैको समन्वयमा चाहिँ यस्ता कामहरू हुँदै आएको सन्दर्भमा चाहिँ केही कम भएको छ।
पछिल्ला चुनौतीहरू चाहिँ के हुन्? अब त्यसलाई चिर्नका लागि भइरहेका प्रयासहरू कस्ता छन्?
अब चुनौतीको रूपमा हेर्ने हो भने सबभन्दा पहिला त अब हाम्रो के छ भने जिल्लामा महिला बालबालिका कार्यालयहरू थियो, यो सेक्टर यो महिला बालबालिकाको इस्युहरूलाई यो लैङ्गिक हिंसाका कुराहरूलाई सम्बोधन गर्नको लागि नेपाल सरकारको विशेष संयन्त्रको रूपमा चाहिँ जिल्ला महिला बालबालिका कार्यालयहरू थिए, होइन, जे कार्यालयहरूका कर्मचारीहरू पालिकाहरूमा समायोजन भएका छन् र अब अहिलेको चुनौती के रहेको छ भने तिनै तहको बीचको एउटा समन्वयको अभाव रहेको छ र प्रदेश सरकारले के गरेको छ, के काम गर्दैछ र स्थानीय सरकारले के काम गर्दैछ र केन्द्रबाट के काम हुँदैछ भन्ने कुरा तीनवटा तहकै सरकारको बीचको समन्वयको एउटा अभाव रहेको छ र गर्नुपर्ने काम कहाँ रह्यो भने पालिकामा नै हुनुपर्ने स्थानीय स्तरमै काम हुनुपर्छ कि हिंसा भनेको घरमा व्यक्तिमा समाजमा विद्यमान रहेको अवस्था छ र त्यसलाई हामीले सम्बोधन गर्नको लागि त्यसलाई हिंसाका घटनाहरूलाई सम्बोधन गर्नका लागि चाहिँ पालिका स्तरमै नै एउटा बलियो संयन्त्रको स्थापना हुनुपर्छ र संयन्त्र त रहेको छ ती संयन्त्रलाई बलियो बनाउनु पर्ने हामीले क्षमतावान बनाउनु पर्ने र महिला हिंसाका घटनाहरूलाई त्यही सम्बोधन हुने गरी लैङ्गिक हिंसाका विषयहरूलाई त्यही उठान गर्ने गरी चाहिँ उठ्नुपर्छ र पालिकामै सम्बोधन हुनुपर्छ किनभने त्यहीँका व्यक्ति त्यहीँकै समुदायहरूको संयन्त्र निर्माण गरेर उहाँहरूद्वारा नै हिंसाका घटनाहरू कम गराउनुपर्छ र प्रत्येकलाई जिम्मेवार बनाउनु पर्ने अवस्था देखिन्छ।
कानूनको सन्दर्भ यहाँले जोड्नुभयो, कानून कतिको प्रभावकारी छ र कानूनको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने सन्दर्भ निकै महत्वपूर्ण सवाल हो।
हजुर, कानूनको विषय पनि महत्वपूर्ण सवाल हो र कानूनी सचेतनाको अभाव पनि रहेको देखिन्छ। कानून चाहिँ अब हामीसँग अहिले भएका जति कानूनहरू छन् ती अहिले सम्बोधन गर्नका लागि ठिक छन्, पर्याप्त नै छन्, तर त्यसको प्रोपर युज भनौं न, अब सबैलाई त्यसको बारेमा जानकारी नभएको अवस्था छ र कसैलाई कुटपिट गर्यो भने के हुन्छ भन्ने कुरा थाहा छैन होइन, र कसैलाई त्यस्तो हामीले जलनको पदार्थ फाल्यौं भने के खालको सजाय हुन्छ होइन त्यो कुरा जानकारी छैन, कसैले बोक्सीको आरोपमा कुटपिट गर्यौं भने कसुर सजाय छ, मान्छेलाई अलिकता त्यो सचेतना कानूनी सचेतना पनि आवश्यक रहेको छ किनभने मैले कुटपिट गरेँ भन्दैमा के हुन्छ र भन्ने खालको सोच होइन, र घरमा कसैले योजनीय दुर्व्यवहार गरेको छ भने त्यसको परिणाम के हुन्छ त कानूनी मैले सजाय के भोग्नुपर्छ त भन्ने कुरा चाहिँ सम्पूर्णलाई अलिकता जानकारी भयो भने चाहिँ यसको बारेमा अवेर गराउन सक्यो भने चाहिँ धेरै कुराहरू थाहा हुन्छ। र अर्को कुरा पीड़ितले पनि मलाई हिंसा भयो भने मैले कहाँ जानुपर्ने हुन्छ र कहाँ घर उजुरी दिनुपर्ने कुरा होइन र मैले कस्तो न्याय पाउँछु भन्ने कुरा उसलाई पनि जानकारी हुनुपर्छ र सम्पूर्ण पालिकाहरूमा होइन र सबै ठाउँमा चाहिँ यो कुराहरूको सचेतना अभिवृद्धि गराउन जरुरी छ।
भनौँ अवरोधहरू धेरै नै छन्, अब कतिपय मानिसहरूलाई कानूनबारे जानकारी पनि छैन, कतिपय मानिसहरूलाई प्रक्रियाबारे जानकारी छैन, यद्यपि हाम्रा जुन चाहिँ भनौँ न सम्बद्ध निकायहरू छन् या प्रहरी भनौँ या चाहिँ अन्य जुन चाहिँ सरकारी निकायहरू छन् कानून कार्यान्वयन गर्ने निकायहरू छन् ती निकायहरूमा उजुरीहरू आएका अथवा त्यस्ता खबरहरू भएका अवस्थाहरू पनि छन्, ती उजुरीहरूको कार्यान्वयनको अवस्था चाहिँ कस्तो पाइएको छ महिला मन्त्रालयका तर्फबाट यहाँहरूले ठ्याक्कै त्यो पीड़ितहरूसँग पनि यहाँहरू सम्बन्धमा हुनुहुन्छ उनीहरूको कस्तो बुझाइ छ?
अब कानूनी उपचारका विषय हेर्ने हो भने चाहिँ कानूनमा कतिले न्याय पाएको पनि छ, ती विषयहरू बाहिर आएको पनि देखिँदैन, हामीले कानूनी रूपमा न्याय पाएनौं भनेर निवेदन दिनेहरूको पनि मन्त्रालयमा पनि आउँछ, महिला राष्ट्रिय महिला आयोगमा पनि आइरहेको छ होइन, र अब उहाँहरूलाई कानूनी उपचारका लागि चाहिँ सहयोग गर्नको लागि मन्त्रालयले पनि पहल गरिरहेकै हुन्छ होइन, र आयोग र हामीले विभिन्न निकायहरूसँग समन्वय गरेर उहाँहरूलाई पहल गराइरहेका हुन्छौं, र अब कति महिलाहरूले चाहिँ हामीले न्याय पाएनौं भन्दै आउनुहुन्छ र कतिले न्याय पाएको कुराहरू पनि बाहिर आएको देखिँदैन, अब न्याय पाएर उसले कति कुराहरू चाहिँ कानूनी रूपमा उसले सक्षम भएको कुराहरू पनि बाहिर आएको देखिँदैन, त्यसैले हामीले उठान गर्ने विषयहरू के छ भने न्याय पाएका कुरा पनि बाहिर आउनु पर्यो होइन, जसले न्याय पाएको छैन उसलाई न्याय दिनको लागि चाहिँ कुन बाटो रोज्ने हो त्यो कुराहरू पनि उसलाई हामीले बाटो देखाउनु पर्ने आवश्यकता रहेको छ।
हिंसा पीड़ितहरूका सन्दर्भमा जसरी उनीहरूले न्यायिक रूपमा निरूपणको सन्दर्भ एकातिर छ, अर्कोतर्फ आय आर्जनको सन्दर्भ र दैनन्दिन चलाउने सन्दर्भ पनि छ, यद्यपि आय आर्जनका लागि र अन्य आर्थिक चाहिँ पाटोबाट हुने गरेका चाहिँ राहतका कार्यक्रमहरू कसरी सञ्चालनमा छन्?
खास भनौँ भने महिलालाई अब आय आर्जनको माध्यमबाट उसलाई आत्मनिर्भर गराउन सक्यो भने हिंसा म सहँदैन भन्ने खालको त हुन्छ नि, म सहँदिन म आफ्नो हिसाबले काम गर्न सक्छु भनेर उसलाई आत्मनिर्भर बनाउने भने उसको आत्मनिर्भर पक्कै नै बढ्छ, हिंसा पनि कम हुने हुन सक्छ यो हामीले आर्थिक सशक्तिकरणको पाटोमा जोड़ दियौं भने। यो सन्दर्भमा हेर्ने भने अब महिला मन्त्रालयबाट यो हाम्रो राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत चाहिँ हामीले आयोजनका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौं र त्यसै गरी यो लैङ्गिक हिंसा निवारण कोष हामीले 753 पालिकाहरूमा स्थापना गर्ने भनेर हामीले बजेट पनि पठाएका थियौं 1,00,000 दरले, र त्यो लैङ्गिक हिंसा निवारण कोषबाट पनि तत्काल राहत उद्धार र उसले काम गरी खान्छु भन्यो भने उसलाई त्यो कोषबाट पनि उपचार र उसको तत्काल उद्धार र आय आर्जनको लागि पनि हामीले त्यो मार्फत सपोर्ट गर्न सक्छौं होइन, र पालिकाहरूमा हामीले 1,00,000 दरले पठाएका छौं र कति पालिकामा त्यो कोष स्थापना भएको छ र कति पालिकाहरूले चाहिँ स्थापना गर्न सक्नु भएको छैन, जुन पालिकाले स्थापना गर्नु छ केही पालिकाहरूले हामीलाई रिपोर्टिङ पनि गर्नुभएको छ, हामीले यतिजनालाई चाहिँ यो कोषबाट आय आर्जनको लागि उपचारको लागि खर्च गरेका छौं पनि भनेका छन्, त्यसैले अब केही हदसम्म चाहिँ शुरूआत गरिएको छ र अब खास बनाउने मन्त्रालयले मात्र गर्ने गरेर हुँदैन किनभने महिलाका कुराहरू चाहिँ हाम्रो उद्योग मन्त्रालय अन्तर्गत पनि जोडिएका हुन्छन् कृषि पशुपन्छी मन्त्रालय अन्तर्गत पनि जोडिएकै हुन्छन् किनभने उहाँहरूसँग पनि महिलालाई फोकस कार्यक्रमहरू रहेका छन् र यति हो कि महिला फोकस कार्यक्रमलाई केन्द्रित गरेर महिलालाई फोकस गरेर उहाँहरूको आवश्यकता पहिचान गरेर त्यो कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके अझ राम्रो हुन्थ्यो होला होइन त्यसैले यो शिक्षा मन्त्रालय मार्फत पनि हामीले थुप्रै महिलाका इस्युहरूमा किशोरीहरूका इस्युहरूमा पनि काम गरिरहेको छ होइन त्यसैले यो सबै मन्त्रालयसँग जोडिएको विषय हो र हाम्रो मन्त्रालयले चाहिँ समन्वयात्मक भूमिका निर्वाह गर्छ र सबै मन्त्रालयसँग समन्वय गरेर यो सेक्टरमा हामी कसरी जान सक्छौँ भन्ने कुराहरू चाहिँ हामीले काम गर्न सक्छौँ
समन्वयको सन्दर्भ जोड्नुभयो समन्वयका लागि आवश्यकता यो छ त भन्नुभयो यहाँहरूले तर त्यसका लागि केही प्रयासहरू भएको छ
प्रयास चाहिँ हामीले कृषि मन्त्रालयबाट पनि हामीले महिलाको इस्युहरूलाई कसरी गर्न सकिन्छ भनेर हामीले यो स्वरो योजनामा बस्दा पनि छलफल गरेका थियौँ होइन र त्यसै गरी उद्योग मन्त्रालयसँग पनि हाम्रो बीचमा समन्वय बैठक बसेको छ तर पहल भइरहेको छ अझ यसमा सबै मन्त्रालयसँग बसेर फेरि एकचोटि हाम्रो मन्त्रालयले छलफल गर्ने भन्ने कुरा पनि छ होइन त्यसैले समन्वयात्मक भूमिका महत्वपूर्ण रहेको छ हाम्रो मन्त्रालयको र सबैको सरोकारको विषय भएको हुनाले हामी सबै यसमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ
उहाँ हुनुहुन्थ्यो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता विष्ट हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो यस ठेगानामा सम्पर्क गरी आफ्नो सुझाव वा प्रतिक्रिया पठाउन सक्नुहुनेछ कार्यक्रम कानूनका कुरा रेडियो नेपाल सिंहदरबार काठमाडौँ फोन नम्बर 9841424843 इमेल कानूनका कुरा 076@gmail.com kanunkakura076@gmail.com हवस् त आजका लागि कार्यक्रमको समय सकिएको छ यो कार्यक्रम महिनाको पहिलो तेस्रो र पाँचौं बुधबार प्रसारण हुन्छ बिहान 7 बजेको समाचारपछि प्रसारण हुने अर्को अंकमा नयाँ विषयका साथ उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक राजन कार्की सहित सन्तोष रेग्मी र म सुमिता लामालाई पनि विदा दिनुहोस् नमस्कार